पूरी कोशिश की और अब जब भी आखिरी गोली रह गई तो पिछले लोगों की मिसाल दी आयत 89, वो या कौमी और या मेरी कौम। और यहाँ से आप खतीबुल अंबिया का टाइटल ढूंढे क्यों मिला है, अंदाज देखिए कितना प्यारा है। हम तो कब के गिव अप करके घर जा चुके होते हैं, आंसू शांसू पोंछ के अब चाय का कप पी रहे होते हैं। सॉरी, कौन बुरा बने, नो मोर, इट्स एनफ, इट्स मोर देन एनफ, आई कैंट, आई कैंट, क्योंकि आई है ना अंदर। लेकिन वो देखिए आखिरी कोशिश इस्लाह की, इस बिगड़े को संवारना है, इसको उधेड़ना भी ठीक करना है। नया कपड़ा सीना बहुत आसान होता है, सिले हुए को खराब से ठीक करना बहुत मुश्किल होता है। नबियों का हाल ये, अल्लाह उनको बिगड़ी हुई कौमें देता है, बिल्कुल जिनके हिस्से बखरे हो चुके होते हैं। तो कहते हैं या कौमी, ए मेरी कौम, ला यजरिमन्नकुम शिकाकी अन युसीबकुम मिस्लु मा असाब कौम नूहिन व कौम हूदिन औ कौम सालिहिन। और ए मेरी कौम के लोगों, देखो मेरी दुश्मनी तुम्हें इस अंजाम तक ना ले जाए कि तुम पर भी वही अजाब आ जाए जैसा कि कौम नूह, कौम हूद या कौम सालिह पर आया था। और वमा कौम लूत मिनकुम बिबईद, और कौम लूत तो तुमसे जरा भी दूर नहीं है। मुराद क्या है, जमानी बहुत नहीं था, इनसे पीछे थी ना कौम। पिछली कौमों की मिसालें देके कहते हैं कि देखो ये चार कौमें वो थीं जिन पे अजाबे इस्तेसाल आया था। इस्तेसाल क्या है, अब तो याद हो जाना चाहिए ना, जड़ कटने वाला, जड़ों से उखेड़ दिया। कहते हैं कि देखो तुम मेरी दुश्मनी में मेरी मुखालफत कर रहे हो ना, क्योंकि तुम्हारे ईमान पे ज़द पड़ रही है, तो कहीं ऐसा ना हो कि नबी की मुखालफत, अल्लाह वाले की मुखालफत मोल लो और कौम लूत और बाकी कौमों जैसे हालात तुम्हारे सामने आ जाए। कौम मदियन से बिल्कुल करीब का इलाका था कौम लूत का भी, बहरे मुर्दार आज भी वहाँ मौजूद है। आमूर और सदूम नाम की बस्तियाँ थी जहाँ तक लूत आए। और जमाने के अतबार से भी देखिए तो दोनों कौमों में हजारों साल का नहीं बल्कि चंद सौ साल का फर्क था। और इस तरह से समझाया जा रहा है कि जिसने अल्लाह की तरफ बुलाने वाले के साथ जाती दुश्मनी रखी, इनाद रखा, बुगज रखा और दीन की दावत ठुकरा दी। बाज़ लोग कहते हैं ना कि दीन वालों की वजह से हम दीन छोड़ रहे हैं, दीन वालों का कुछ नहीं जाएगा, उनका मामला अल्लाह के साथ। लेकिन दीन की दावत को किसी इंसान के लिए इख्तियार करना और इंसान के लिए छोड़ देना बहुत खतरनाक है। दावत देने वाले का नुकसान नहीं होता, लेकिन तासुब की बुनियाद पर इस दावत को ठुकराने वाले खुद को बर्बाद करते हैं। इतनी बातें कौन करता है लोगों से, और इतनी कड़वी बातें सुनकर जिसके दिल में दर्द होता है। आप अपने बच्चे की आखिरी हद तक इसलाह करती हैं, लेकिन दूसरे के बच्चे की आप कोई नहीं करते। आप दूसरे के बच्चे को जरा टोकें और आगे से जरा सी बदतमीजी से बोले, आप कहते हैं भाग जाओ, चले जाओ घर। कई स्टूडेंट्स नाकाबिले बर्दाश्त होते हैं। एक स्टूडेंट थी, उन्होंने कहा कि मैं बच्चों को पढ़ाती हूँ, एक बच्चा सीख ही नहीं रहा, इतना वक्त लगता है कि शायद मैं चार बच्चों को पढ़ा लूँ, तो क्या ख्याल है अब मैं उसको छोड़ दूँ, निकाल दूँ उसको। तो मैंने कहा आप क्यों अपना बुरा करती हैं, बैठा बैठा रहने दें, कभी तो पढ़ेगा ना, तवज्जो कम दे दें, आपको लगता है उसके पल्ले में नहीं कुछ पढ़ रहा, उसको आगे आगे पढ़ाएं, कच्चा पक्का कराएं, फिर बाद में आ जाएगा। तो याद रखिए बड़ा हौसला चाहिए होता है लोगों की इस्लाह के लिए, और मोहब्बत, अपने बच्चे से जो मोहब्बत है ना, वो जब उम्मत के बच्चों से मोहब्बत होगी ना, तो आप फिर हजरत शुएब की तरह तड़पेंगे। खुद उनको रिजॉल्व करना सिखा रहे हैं अपने प्रॉब्लम्स को, ये कर लो वो ना करो, देखो मेरी मुखालफत से तुम्हें अल्लाह की पकड़ आएगी। हम होते कहते करो मेरी मुखालफत, देखना फिर जो तुम्हें मज़ा आएगा। ये कितना दर्द वाला अंदाज है, शिका की मेरी मुखालफत, शक अदावत, यानी मेरी मुखालफत तुम्हें ना उकसाए कि तुम अल्लाह की पकड़ में आ जाओ। और जो पिछले गुनाह कर चुके हो तो उस पे आयत 90, वस्तगफिरू रब्बकुम सुम्मा तूबू इलैही, और इस्तिगफार करो अपने रब से फिर इसकी तरफ रुजू करो। इन्ना रब्बी रहीमू वदूद, यकीनन मेरा रब रहीम भी है और मोहब्बत फरमाने वाला भी है। है सूरत हूद में तौबा का जिक्र बार बार, गुनाहों की माफ़ी पलट आओ, इबादात में, इतात में जहाँ कमी हो गई है उसके दामने रहमत में बना लो, वो बड़ा रहम करने वाला और वदूद है। वदूद फाउल से मुबालगे का सीगा है, वद अल्लाह ताला का नाम है, प्यार करने वाली जात। अल्लाह ताला बहुत प्यार करता है तुमसे। अब आपको इसमें ऐसे शेब की दर्दमंदी दिखी, لیکن قوم کی بے حسی ان کے اس جواب سے دکھتی ہے جو اگلی آیت میں آیت 91 قالو یا شعیب، اے شعیب، کہنے لگے شعیب ما نفقہ کثیر مما تقول، تم یہ جو کچھ کہتے ہو نا ان میں سے تو اکثر باتیں ہمیں سمجھ ہی نہیں آتی. ذرا آپ بتائیے، کیا حضرت شعیب ان کو میتھمیٹکس کے سوال بتا رہے تھے جو ان کو سمجھ نہیں آتے، یا کیمسٹری کے فارمولے تھے، یا فزکس کی ایکویشنز تھی؟ کیوں نہیں سمجھ آ رہی تھی بھلا؟ تجارت خوب سمجھتے تھے، دو جمع دو اور نو اور ایک دس اور گیارہ، اس کو تو خوب جانتے تھے. حضرت شعیب کی بات کیوں سمجھ نہیں آ رہی تھی؟ اس لیے کہ ذہن کا سانچہ بگڑا ہوا تھا، سوچوں کے زاویے بدلے ہوئے تھے، سیدھی بات سمجھ نہیں آتی تھی. آج بھی وہ مرد جو دن رات کماتے ہیں، ان کو اب تجوید سیکھنا کہتے ہیں ہمیں نہیں سمجھ آتی، ہماری زبان موٹی ہو گئی ہے. ان کو لفظی ترجمے کی بات کریں وہ کہیں گے یہ ہم سے نہیں ہوتا. آپ ان کو ذرا گرامر کی کوئی بات سنیں کہیں گے ہمیں نہیں سمجھ آتی، اور عمل کی باتیں کریں کہتے ہیں آج کے دور میں یہ کیا ہوگا. یہی بات ادھر دکھتی ہے کہ تمہارے اور ہمارے بیچ میں مینٹل گیپ ہے، جس کو آپ کہہ سکتے ہیں نا کہ جنریشن گیپ ہوتا ہے. اسی طرح دولت مند طبقہ دیندار طبقے سے مینٹل گیپ فیل کرتا ہے، کہتے ہیں ان مولویوں کو کیا پتا ہمارے کیا پرابلمز ہیں، اتنے بڑے بڑے بینکوں سے ہمارے معاملے ہیں، اب بھلا ہم جا کے وہاں اپنے اسلامی قانون دے دیں. یہ مراد ہے، بلاکیج ہے، ہماری ویو لینتھ تم سے نہیں ملتی. اور ملتی بھی کیسے، وہ تجارت پیشہ لوگ تھے، وہ دنیا کی باتیں کرتے رہتے تھے سارا دن، اور نبی ان کو آخرت کی باتیں سکھاتے تھے. اب دھمکیوں پہ اتر آئے، وَإِنَّ لَنَرَاكَ فِينَا ضَعِيفًا، اور ہم تو تمہیں دیکھتے ہیں اپنے درمیان ایک کمزور آدمی، تمہاری تو کوئی صحیح نہیں، بہت ضعف ہے تمہارے اندر، ویک پوائنٹ ہے، یعنی تم بہت ویک ہو. تمہارے آگے پیچھے کوئی ایسی پمپن شو ہمیں نہیں دکھتی کہ جس کی وجہ سے ہم مانیں کہ تم بہت زیادہ بڑے ہو. اور دیکھو وَلَوْ لَرَحْتُكَ، اگر تو ہماری برادری کا نانا ہوتا، رخت برادری کو کہتے ہیں، تین سے دس لوگوں کا گروہ، ہمارے خاندان کا شخص نہ ہوتا نا تو اللہ رجم نہ کا، ہم تو تمہیں کبھی کا سنسار کر چکے ہوتے، پتھر مارتے، تم ہمارے رنگ میں بھنگ ڈالتے ہو، تم جیلس فیل کرتے ہو ہماری دولت سے، ہمارے پاس خود نہیں ہے نا تو تم دوسروں کو بھی نہیں کھاتا دیکھ سکتے. ومان تعالی نبی عزیز، اور تم ہم پر غالب بھی نہیں ہو. اللہ اکبر، کتنا حوصلہ تھا نبیوں کا، اتنے تانے کوئی سن کے پھر کھڑا رہتا ہے؟ اللہ ماشاء اللہ. اور یہاں ایک بات بھی سمجھیے، جس زمانے میں یہ سورت نازل ہو رہی تھی اس پہ نبی صلی اللہ علیہ وسلم اور صحابہ کو بالکل اسی قسم کے حالات سے سامنا کرنا پڑ رہا تھا. وہی مکی دور کے پھر تین دور یاد کر لیں، یہ سودے بازیوں کا دور تھا، کچھ لو اور دو اور بات ختم کرو، کمپرومائزنگ ہو جاؤ. پچھلی قوموں کے واقعات جس تواتر کے ساتھ بار بار آ رہے ہیں نا، یہ صرف تکرار نہیں ہے بلکہ اللہ کے نبی کی دعوت کو اس دور میں جن مسائل کا سامنا تھا نا، اسی سے متعلق واقعات پیش ہو رہے تھے. اللہ کے نبی اور ساتھیوں کی دل جوئی ہے، رہنمائی ہے. یہاں حضرت شعیب کے خاندان اور قبیلے کی حمایت کی بات کیوں ہوئی؟ کیونکہ اللہ کے نبی کو بھی ایسے ہی حالات تھے اس دور میں. بنو ہاشم کے سردار ابو طالب تھے، نبی صلی اللہ علیہ وسلم سے بہت محبت کرتے تھے، آپ کا بچپن ان کے سائے میں گزرا، پورا خاندان آپ کو بنی ہاشم کی وجہ سے کچھ کہہ نہیں پاتا تھا. اگر اس وقت ابو طالب کی بجائے اگر ابو لہب سردار ہوتے تو اللہ کے نبی کو کبھی وہ حمایت نہ حاصل ہوتی. مشرقین مکہ نے جب بھی اللہ کے نبی کو کچھ کہنے کی کوشش کی، ابو طالب سامنے آ گئے. بلکہ میں نے ایک جملہ کہیں سنا، بڑا محتاط جملہ، کہ ابو طالب کو جو اسلام قبول کرنے کی توفیق نہیں ہوئی نا اینڈ تک، وہ اسلام کا دفاع تھا. بات سمجھے، ابو طالب ایک دیوار تھے اللہ کے نبی کے آگے اور کفار کے بیچ میں. کہتے تھے لولا، اگر ہماری راہ تو کا نہ ہوتا، ہماری برادری کا نہ ہوتا، ہم تجھے مارتے. بالکل یہی حالات اللہ کے نبی کے ساتھ تھے. لوگ کہتے تھے ابو طالب اگر تیرا بھتیجا نہ ہوتا نا تو ہم اس کو کب کا مزہ چکھاتے. ایک موقع پہ تو ان ظالموں نے یہاں تک کہہ دیا، بہت ہی خوبصورت واقعہ آتا ہے، خوبصورت اس لیے کہ کفر کتنا یار بنتا ہے لیکن کتنا بیوقوفی کا کام کرتا ہے. جب انہوں نے ہر طرح کی کوششیں کر لی ابو طالب کو اللہ کے نبی کے خلاف کرنے کی، ना माने, अल्लाह के नबी भी ना माने, वो भी ना माने। तो एक दिन खालिद बिन वलीद बिन मुगीरा आया, कहने लगा कि अबू तालिब, ये भतीजा तुझे बेटे की तरह लगता है ना, तूने इसको बाप बन के पाला है, ये लो सबसे खूबसूरत बच्चा अपने ख़ानदान का, कहा कि ये बच्चा हम तुम्हें देते हैं, जो तुम ले लो और अपना भतीजा हमारे हवाले कर दो, यानी इसके बदले एक बच्चा और ले लो। तो अबू तालिब ने बड़ा खूबसूरत जवाब दिया, कहने लगे अच्छा जी, तुम अपना बच्चा मुझे दो जिसको मैं बेटा बना के पालूं, और तुम मेरा बेटा लो और उसको कत्ल कर दो, मेरे से ये उम्मीद ना रखना। मैं कहती हूँ, मैं और आप किस दीन की बात करते हैं और किन कुर्बानियों की बात करते हैं। उनको तो इस हद तक आजमाया गया कि अगर ख़ानदान के ना होते तुम्हें मज़ा चखा देते। अल्लाह ने अबू तालिब की सूरत में एक किला दिया था अल्लाह के नबी को। हज़रत शोएब कहते हैं आयत 92, काला या कौमी अरहती आज़ु अलैकुम मिन अल्लाह, ए मेरी कौम के लोगों, क्या मेरा ख़ानदान तुम पर अल्लाह से ज़्यादा भारी है, यानी बिरादरी तुम्हें ज़्यादा प्यारी है अल्लाह के नाम से। मेरा पुश्तपना तो अल्लाह है, तुम अल्लाह से नहीं डरते, मेरे ख़ानदान से डरते हो। वत्तखज़्तुमूहु वराकुम ज़िह्रिय्या, और उस अल्लाह को तो तुमने अपनी पीठों के पीछे डाल दिया, यानी अल्लाह को बस ये पुश डाला हुआ है, उसको मानते नहीं हो और ख़ानदान बिरादरी की धमकियाँ देते हो। देखिए, ये भी इंसान की नफ्सियात का एक अजीब पहलू है कि आज हम भी अल्लाह को अपना खालिक, मालिक और माबूद मानने का दावा करते हैं, लेकिन साथ ही दुनिया के कामों में मगन रहते हैं। अल्लाह को हम नमाज़ें पढ़ के खुश करना चाहते हैं, लोगों को दुनिया में खुश करते हैं, लेकिन हकीकत यह है कि हज़रत शुएब अलैहिस्सलाम का यहाँ ख़ानदान के मुकाबले में अल्लाह का जिक्र करना क्या बताते हैं कि तुम्हारी बिरादरी ये है, मेरी बिरादरी अल्लाह वाली है। अल्लाह से जो मोहब्बत है, उसके साथ जो साथी मुझे मिले हैं, मुझे वो ज़्यादा प्यारे हैं, इसलिए तुम बिरादरी से डरते हो, मैं अल्लाह से डरता हूँ। इन्ना रब्बी बिमा तामलूना मुखीत, यकीनन मेरा रब तो तुम सब का खाता किए हुए जो तुम कर रहे हो। और आखिरी बस अब उनको एक बड़ी मोहब्बत वाली नसीहत है जिसमें थोड़ी सी डांट भी है। आयत 93, वया कौमी मलू अला मकानतिकुम इन्नी आमिल, अरे मेरी कौम के लोगों, तुम करो जो कुछ कर सकते हो अपनी जगह पर, मैं भी कर रहा हूँ जो मैं अपनी जगह पर कर सकता हूँ। जो करना है मेरे खिलाफ करो, चालें चलो, इकदाम करो, मुझ पर सेंक्शंस लगवाओ, मेरे ऊपर इल्ज़ाम धरवाओ, लेकिन मैं भी इंतज़ार करूँगा। चैलेंज का अंदाज़ है। अल्लाह ताला नाम में भी हमने यही पढ़ा था, जब मक्का के हालात बिगड़े तो मक्का में भी हक और बातिल की कशमकश थी, बिल्कुल वही कैफियत थी, बेजारी, बस ख़त्म, अब जो करना था कर लो। सौफ़ा तालमून, अन करीब तुम जान लोगे कि मैं याती ही अजाब युख्ज़ी ही, कि किस पर वो अजाब आता है जो उसे रुस्वा कर देगा। वह मन हुआ काज़िब, और कौन है जो झूठा है। करो क्या, वर्तकिबू इन्नी माकुम रकीब, तुम भी इंतज़ार करो, मैं भी तुम्हारे साथ मंतज़िर हूँ। धमकी दे दी, ये वो आखिरी धमकी होती है जिसके बाद फिर अजाब आता है। तुमने मेरे साथ ये मामला किया, मैं भी तुम्हारे साथ ये मामला करता हूँ। इन आयतों में लफ्ज़ गुजरा ज़िह्रिया, ज़हर कहते हैं ज़ोहर पुश्त को, बैक को, तो ज़िह्रिया कहते हैं भुला बिसरा, पीठ पीछे डाला हो जिसको, मतलब क्या है कि तुमने उसको लीज प्रायोरिटी दे दी। अब अजाब आने की कैफियत देखिए, आयत 94, वलम्मा जा अमरुना नज्जैना शुऐबा वल्लज़ीना आमनू माहू बिरहमतिम मिन्ना, फिर जब हमारा हुक्म आ गया तो हमने अपनी रहमत से निजात दे दी शुऐब को और इन लोगों को जो आपके साथ ईमान लाए थे। वाख़ज़तिल्लज़ीना ज़लमुस सैहतु फ़सबहू फ़ी दियारिहिम जासिमीन, और ज़ालिमों को आप पकड़ा एक ज़बरदस्त कड़क ने, तो वह अपने घरों में ऊंधे पड़े रह गए। कैसे, आयत 95, कलम यगनौ फीखा, जैसे कि वो कभी वहाँ आबादी ना थे। अला बूदल्ली मदयन, अगार रहो, फिटकार पड़ी मदयन पर, कमा बाईदत समूद, जैसे कि समूद पर फिटकार पड़ी। कैसी बात है, एक इंजाम, आपने देखा बात जिन बातों से शुरू होती है उसी से ख़त्म होती है। तो ये थी कौम मदयन, दौलतमंद, सुपर पावर, दिमाग चलता था, इनकी इकोनॉमी इतनी ऊपर जा रही थी, जब गिरी तो ऐसे लगा कि कुछ है ही नहीं थे। कौम समूद का जिक्र करने में इनके साथ आ गया, इसलिए कि दोनों कौमों का अंजाम एक था। उन पर भी जलजला आया था और ज़मीन से जलजला भी था और आसमान से चीख थी। ये भी मजबूत घरों में, मकानों में, पहाड़ों में घर बनाते थे और अजाब आया तो अल्लाह ने ऐसे कर दिया कि जैसे बसते ही नहीं थे। हम सब के लिए इसमें क्या सबक है? ये माजी की बड़ी बड़ी कौमें थी जो नहीं रही। तो अगर आज अल्लाह की मर्ज़ी के ख़िलाफ़ इकोनॉमिकल सिस्टम बनाने वाली कौमें पनप रही हैं, तो फिर आप बताइए कि बाद में इनका अंजाम क्या होगा। और दुनिया ख़ुद देख रही है अपनी खुली आंखों के साथ कि ये सब कुछ हो रहा है। ये जो लफ्ज़ है ना, वर तकीबू रकीबा से है, रा काफबा, तरक्कुब कहते हैं इंतज़ार करने को और चौकस रहने को, कड़ी नज़र रखना। आई विल टेक एन आई अपॉन यू, ये मुराद है। बुराई के वक्त का इंतज़ार करने के लिए लफ्ज़ आता है। इसी से लफ्ज़ रकीबा है, रकबा गर्दन को कहते हैं, गर्दन आज़ाद करवाना, ग़ुलाम की गर्दन आज़ाद होती है, मुराद जहाँ निगरानी है। अल्लाह कहते हैं शुएब को बहुत धमकियाँ देते थे, वो ख़ुद मेरी रहमतों से दूर हुए। और इसके बाद बिल्कुल मुख्तसर सा तस्करा कौम मूसा का। हैरत होती है जब मूसा अलैहिस्सलाम का तस्करा मुख्तसर होता है, क्योंकि सबसे ज़्यादा कुरान पाक में इनका ही तस्करा है। और किसी का ज़्यादा तस्करा होना उससे मोहब्बत की अलामत है। यहाँ असल में सिर्फ कौम फिरौन का अंजाम है, मूसा की दावत का जिक्र नहीं। सिर्फ एक जुमला आयत 96 में, वलकद अरसलना मूसा बि आयातिना व सुल्तान मुबीन, और हमने भी भेजा मूसा को अपनी आयतों और वाज़ सनद के साथ। वो यद बेजार असा किधर भेजा? इला फिरौन व मलैही, फिरौन और उसके सरदारों की तरफ। फिर क्या हुआ? फतबउ अम्र फिरौन, लेकिन उन्होंने फिरौन ही की पैरवी की। जबकि वमा अम्रु फिरौन अभी रशीद, हालांकि फिरौन का मामला रास्ती वाला नहीं था। यानी फिरौन को तो खुद समझ नहीं थी, दूसरों को क्या समझ देता। मूसा को छोड़ा, फिरौन की बात मान ली, क्योंकि जिसकी लाठी उसकी भैंस। रिसोर्सफुल था ना, तो लोग पैसे वाले की बात सुनते हैं, जोर वाले की सुनते हैं। हालांकि अल्लाह उसको कहते हैं कि वमा अम्रु फिरौन अभी रशीद, उसमें कोई रुश्द और कोई भलाई नहीं थी। किया क्या फिरौन ने? आयत 98, यक़दुमु क़ौमहु यौमल क़ियामा, क़यामत के दिन वो आएगा आगे चलता हुआ अपनी कौम के, लीड करेगा अपनी कौम को, क्योंकि दुनिया में लीडर था, दुनिया में उसको क़यादत का मौका था, इसलिए क़यामत के दिन भी होगा। कौम पीछे आएगी किधर? फ़ौरदहुम अन्नार, फिर वो आग के घाट पर इन्हें उतार लेगा। वबीसल बिरदुल मौरूद, वह बहुत ही बुरा घाट है जिस पर वो उतारे जाएंगे। ये जो विरद और मौरूद है ना, एक ही लफ्ज़ है, वरदा से। वारिद कहते हैं पानी पे उतरने वाला, और विरदुन कहते हैं पानी पर उतरना। मौरूद विरद की सिफत है, ताकीद के लिए आया। दुनिया में भी पानी में डुबोया गया था, क़यामत के दिन आग की अजाब की तरफ पहुँचेगा। जानवरों का कोई गिरोह जहन में लाइए, पानी पीने के लिए घाट पर आता है ना, मालिक आगे होता है, जानवर पीछे होते हैं, पानी पे आके उनको छोड़ देता है। इसी तरह फिरौन बज़ाहर तो दुनिया का पानी पिला रहा था अपनी कौम को, लेकिन वो आग थी जहन्नम की। वो ब्यूफी हाजिही लानत व यौमल क़ियामा, और इस दुनिया में भी इसके ऊपर लानत लगा दी गई और क़यामत के दिन भी। बिस्सर रिफ़दुल मरफूद, बहुत ही बुरा है वो इनाम जो इनको मिलने वाला था। अल्लाह अकबर, क्या समझ आया? वो तो बहुत समझदार बनता था, वो तो अपने आप को कहता था तरीक़कुमुल मुस्ला, तुम मेरे मिसाली तरीके पे बात करते हो। सूरह शूरा में हम पढ़ेंगे, और शूरा में भी और बहुत जगह भी आएगा। अल्लाह कहते हैं फिरौन को ना खुद अकल थी ना दूसरों को, वो कहते हैं ना कि खुद तो डूबे हैं सनम, तुमको भी ले डूबेंगे। बुरे लोगों के पीछे चलने वाले आंखें बंद करके ऐसे ही होते हैं। ये जो लफ्ज़ है ना रिफ़दुल मरफूद, रिफ़्त कहते हैं अतिया, बख्शिश, गिफ्ट, मरफूद दी जाने वाली बख्शिश, यहाँ रिफ़्त की ताकीद के लिए आया, यानी वज़न खूबसूरत करने के लिए। क़यामत के दिन फिरौन खुद भी खाली हाथ होगा और उसके पैरोकार हसरत से उसको देख रहे होंगे। और अल्लाह ताला यहाँ अब नबियों के किस्सों का ततिमा फरमाते हुए अपने नबी को कहते हैं, आयत 100 से 101, ज़ालिका मिन अम्बाइल कुरान क़ुस्सुहु अलैक, اے نبی، یہ غیب کی خبریں ہیں بڑی بڑی بستیوں کی جو ہم آپ کو سنا رہے ہیں۔ منہا قائم و حسید، ان میں سے کچھ بستیاں آج بھی قائم ہیں اور کچھ بالکل ختم ہو گئیں۔ قائم کون سی تھی؟ جیسے مصر آج بھی موجود ہے، ٹھیک ہے، فرعون کا کلچر قائم ہے۔ اور حسید جڑ کٹی ہوئی، حسدہ سے اس کھیت کے لیے کہتے ہیں جس کی فصل کاٹ لی ہو۔ کبھی دیکھا ہو تو بڑی ویرانگی کا احساس ہوتا ہے، ویرانی کا منظر۔ عذاب استحصال کے بعد تباہ شدہ بستیوں کے لیے یہاں حسید کا لفظ آیا ہے۔ کوئی نام نشان ترقیوں کا وہاں نہیں رہا، ان کے آثار باقی رکھے کچھ کے اور کچھ کے نہیں رکھے تاکہ لوگ نصیحت حاصل کریں۔ بعض لوگ کہتے ہیں کہ سیٹلائٹ کے ذریعے سے آج کل کچھ ایسی جگہیں دیکھی جا رہی ہیں کہ جہاں سے شداد نام کا شخص جس نے جنت بنائی تھی اس کے کچھ آثار مل رہے ہیں زمین کے اندر، کیونکہ اللہ نے زمین میں ڈال دیا تھا نا، تو وہ سیٹلائٹ سے زمین کے اندر دیکھ لیتے ہیں۔ اسی طرح قوم سمود کے کچھ مکانات جب وہ زمین کے اندر ہیں، اس کو لوگ ڈھونڈ ڈھونڈ کے نکال رہے ہیں۔ کیوں ہوا ان کے ساتھ یہ سب کچھ؟ آیت 101، وما ظلمناہم، اور ہم نے ان پر ظلم نہیں کیا، ولیکن ظلموا انفسہم، لیکن وہ اپنی جانوں پر خود ظلم کر رہے تھے۔ کیا ظلم تھا ان کا؟ اللہ کی نافرمانی، اس جان پر اللہ کے حکم کو نہ ماننا۔ فما اغنت عنہم آلہتہم اللتی یدعون من دون اللہ، تو ان کے تو کچھ بھی کام نہ آ سکے ان کے وہ سارے معبود جن کو اللہ کے سوا پکارتے تھے۔ من شیئن، کچھ بھی نہیں کام آئے، لما جاء امر ربک، جب آپ کے رب کا حکم آ گیا، یعنی آپ وہ کیوں نہ آئے ان کے بابے اور ان کے معبود، ان کی کرنی والے کیوں نہ ان کی مدد کو آئے۔ ہر قوم جو ڈوبی اس نے کچھ بت رکھے ہوئے تھے، جب قوموں پہ اللہ کی پکڑ آئی تو کسی کے بت نے کام نہ دیا۔ وما زادوہم غیر تتبیب، اور انہوں نے کچھ اضافہ نہیں کیا ان کے حق میں مگر بربادی کا ہی، کہ جب اللہ کی پکڑ آتی ہے تو کوئی دنیا والا بھی بندے کو وہ بچا نہیں سکتا۔ تو یہ تھی قوموں کی کہانی۔ حدیث میں آتا ہے کہ آدمی اسی کے ساتھ ہوگا جس سے اس نے محبت کی۔ جو دنیا میں فرعون اور فرعونی کلچر سے محبت کرتے تھے، قیامت کے دن اسی کے ساتھ جائیں گے، اس کے پیچھے ہوں گے۔ مسند احمد کی روایت میں آتا ہے کہ امراؤ القیس شورا کا جھنڈا اٹھائے ہوئے ان کو آگ کی طرف لیڈ کرے گا۔ آج دنیا میں جس کے پیچھے جائیں گے اسی کے ساتھ قیامت کے دن بھی انجام ہوگا۔ تو سبق بہت غور طلب بھی تھا اور بہت عام فہم بھی تھا۔ ساری بات کا خلاصہ یہی نکلا کہ دین صرف کمرہ امتحان میں آ کے بیٹھ کے پڑھنے سیکھنے والی چیز نہیں ہوتی، دین زندگی میں اپلائی کرنے والی چیز ہے۔ جو لوگ اس کو نہیں پکڑتے ان کی زندگی اللہ تعالیٰ کی طرف سے قابل رحم ہو جاتی ہے۔ آج تو آپ دیکھیے کہ چھوٹے چھوٹے عذاب ہیں نا، پچھلی قوموں کا تو معاملہ ختم کر دیا جاتا تھا۔ آج چونکہ اللہ تعالیٰ کی ابھی پکڑ کا وقت نہیں آیا، تو زندگیاں اجیرن کی ہوئی ہیں، اور وہ لوگ جو حقیقت میں اللہ تعالیٰ کی مرضی سے نہیں جیتے، خاص طور پہ آج پوری دنیا پہ ایک عجیب سی وحشت دکھتی ہے۔ دین کا تعلق ٹوٹے تو صرف ڈپریشن ہے۔ وجہ کیا؟ بے برکتی۔ اور بے برکتی کس بات کی ہے؟ اللہ کی بات کو نہ ماننے کی۔ ہم اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں اچھے کاموں کی توفیق دے۔ مجھے آج کے سارے سبق میں جو لفظ سمجھ آیا نا، خوبصورت لگا، وما توفیقی الا باللہ، میری تو توفیق ہی نہیں ہے اللہ کے حکم کے سوا۔ اللہ چاہتا ہے، ہم وقت کو روتے رہتے ہیں، رونا اس بات پہ کہ توفیق ہی نہیں مل رہی۔ ہم مجبوریوں کو روتے رہتے ہیں، روئیں تو اس بات پہ کہ اللہ تو توفیق کیوں نہیں دے رہا نیکیوں کی، اور اللہ تعالی ہماری مدد کرے۔ سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک واتوب الیک۔
وَإِلَى مَدْيَنَ أَخَاهُمْ شُعَيْبًا قَالَ يَا قَوْمِ اعْبُدُوا اللَّهَ مَا لَكُمْ مِنْ إِلَٰهٍ غَيْرُهُ ولا تنقصوا المكيال والميزان إني أراكم بخير وإني أخاف عليكم عذاب يوم محيط ويا قوم أوفوا المكيال والميزان بالقسط ولا تبخسوا الناس أشياءهم ولا تعثوا في الأرض مفسدين بقية الله خير لكم إن كنتم مؤمنين وما أنا عليكم بحفيظ قالوا يا شعيب أصلاتك تأمرك أن نترك ما يعبد آباؤنا أو أن نفعل في أموالنا ما نشاء إنك لأنت الحليم الرشيد قال يا قوم أرأيتم إن كنت على بينة من ربي ورزقني منه رزقا حسنا وما أريد أن أخالفكم إلى ما أنهاكم عنه إن أريد إلا الإصلاح ما استطعت وما توفيقي إلا بالله عليه توكلت وإليه أنيب ويا قوم لا يجرمنكم شقاقي أن يصيبكم مثل ما أصاب قوم نوح أو قوم هود أو قوم صالح وما قوم لوط منكم ببعيد واستغفروا ربكم ثم توبوا إليه إن ربي رحيم ودود قالوا يا شعيب ما نفقه كثيرا مما تقول وإنا لنراك فينا ضعيفا ولولا رهطك لرجمناك وما أنت علينا بعزيز قال يا قوم أرهطي أعز عليكم من الله واتخذتموه وراءكم ظهريا إن ربي بما تعملون محيط ويا قوم اعملوا على مكانتكم إني عامل سوف تعلمون من يأتيه عذاب يخزيه ومن هو كاذب وارتقبوا إني معكم رقيب ولما جاء أمرنا نجينا شعيبا والذين آمنوا معه برحمة منا وأخذت الذين ظلموا الصيحة فأصبحوا في ديارهم جاثمين كأن لم يغنوا فيها ألا بعدا لمدين كما بعدت ثمود ولقد أرسلنا موسى بآياتنا وسلطان مبين إلى فرعون وملئه فاتبعوا أمر فرعون وما أمر فرعون برشيد يقدم قومه يوم القيامة فأوردهم النار وبئس الورد المورود وأتبعوا في هذه لعنة ويوم القيامة بئس الرفد المرفود ذلك من أنباء القرى نقصه عليك منها قائم وحصيد وما ظلمناهم ولكن ظلموا أنفسهم فما أغنت عنهم آلهتهم التي يدعون من دون الله من شيء لما جاء أمر ربك وما زادوهم غير تتبيب.